अगला टॉपिक बहुत ही अहम है। कल आपका सवाल भी था किसी एक का कि जब हम कब्रिस्तान में जाकर मुर्दों के साथ बात करते हैं या कुछ करते हैं तो, या लोग कुछ मांगते हैं तो क्या उनको समझ आता है। तो टॉपिक क्या है, पेज है 104। टॉपिक मेरे साथ दोहराएंगे आप लोग, कलाम उल मैयती व सिमा उहू, मैयत का कलाम करना और सुनना। यानी क्या मुर्दे बातें करते हैं और जो हम बातें करते हैं क्या वो सुनते हैं। आइए देखते हैं। मरने के बाद नेक और बद दोनों मैयतें यानी डेड बॉडीज अपना अपना अंजाम देखकर अपने अपने पसमानदगान कौन होते हैं, पीछे छोड़े हुए घर वाले, दोस्त, रिश्तेदार वगैरह, इनसे हम कलाम होती हैं जिसे पसमानदगान नहीं सुनते, अगर सुन लें तो बेहोश हो जाएं। ज़रा आप लोग भी हदीस पढ़ने के लिए तैयार रहिएगा मेरे साथ। अन अबी सईद अल खुदरी रदी अल्लाहु अन्हु यकूल क़ाल रसूलुल्लाहि सल्लल्लाहु अलैहि वसल्लम इज़ा वुदियतिल जनाज़तु, पढ़िएगा, फ़ाहतमलहा अर्रिजालु अला आनाक़िहिम फ़इन कानत सालिहतन قالت قدموني قدموني وإن كانت غير صالحة قالت يا ويلها أين يذهبون بها يسمع صوتها كل شيء إلا الإنسان ولو سمعها الإنسان لصعق رواه البخاري। हज़रत अबू सईद रज़ी अल्लाह अन्हु कहते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब जनाजा तैयार होता है और लोग इसे अपने कंधों पर उठा लेते हैं, नेक आदमी कहता है मुझे जल्दी ले चलो, मुझे जल्दी ले चलो। हमें तो नहीं आवाज़ आती, लोग तो एक दूसरे के इंतज़ार में दफन ही नहीं करते। हालांकि नेक बंदे की ख्वाहिश क्या होती है, जल्दी से मुझे जाके दफना दो। अगर नेक ना हो तो कहता है हाय हलाकत, मुझे कहाँ ले जा रहे हो। मैयत की आवाज़ इंसानों और जिन्नों के अलावा सारी मखलूक सुनती है, अगर इंसान सुन ले तो बेहोश हो जाए। इसे बुखारी ने रिवायत किया है। और बुखारी की एक और रिवायत में आता है कि मैयत को जल्द दफन करो ताकि अगर मरने वाला नेक है तो जल्द अज़ जल्द भलाई हासिल करे, और अगर बुरा है तो इसका बोझ जल्द अज़ जल्द कंधों से उतर जाए। क्या पता चला, दफनाने में जल्दी करनी चाहिए। हज़रत अली रज़ी अल्लाह ताला अन्हो को भी एक मौके पे आपने यही फरमाया था कि अली तीन चीज़ों में देर ना करो, कोई फौत हो जाए तो उसके दफन में, फ़र्ज़ नमाज का वक्त शुरू हो जाए तो अदायगी में, और वो मर्द या औरत जिसका साथी बिछड़ जाए यानी फौत हो जाए, तलाक हो जाए या कुछ भी, तो उसके दूसरे निकाह में, क्योंकि शैतान ऐसे बंदों के पास जल्दी आता है। तो अच्छा बंदा जल्दी जाना चाहता है और बुरा बंदा नहीं जाना चाहता। जंगे बदर के मकतूल काफिरों ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फरमाने मुबारक सुना। यह नबी सल्लल्लाहु अलैहि वसल्लम के मौजज़ात में से एक मौजज़ा है, ज़रा सुनिएगा, इंजॉय करेंगे आप लोग। अन अनस इब्ने मालिक रज़ी अल्लाहु अन्हु अन्ना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तरक कतला बद्रिन सलासन सुम अताहुम फ़काम अलैहिम फनादहुम फ़काला या अबा जहल इब्न हिशामिन या उमैयत इब्न खलफिन या उतबत इब्न रबीयत या शैबत इब्न रबीया अलैस कद वजदतु मा वादकुम रब्बुकुम हक्का फ़इन्नी कद वजदतु मा वादनी रब्बी हक्का फ़समी उमर रज़ी अल्लाहु अन्हु قول النبي صلى الله عليه وسلم فقال يا رسول الله صلى الله عليه وسلم كيف يسمع وأنا يجيب وقد جيف قال والذي نفسي بيده ما أنتم بيسمع لما أقول منهم ولكنهم لا يقدرون أن يجيبوا ثم أمر بهم فصحبوا فألقوا في قليب بدر رواه مسلم। हज़रत अनस बिन मालिक रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बदर के मकतूलीन को तीन दिन तक ऐसे ही पड़ा रहने दिया, फिर आप इनके पास तशरीफ़ लाए और इन पर खड़े होकर आवाज़ दी, फरमाया اے ابو جہل بن ہشام، اے امیہ بن خلف، اے عتبہ بن ربیعہ اور شیبہ بن ربیعہ، یہ دونوں بھائی تھے، تمہارے رب نے میرے ذریعے تمہارے ساتھ جو وعدہ کیا تھا کیا تم نے اسے سچ پا لیا یا نہیں؟ میرے رب نے میرے ساتھ جو وعدہ کیا تھا میں نے تو اسے سچ پا لیا۔ حضرت عمر رضی اللہ عنہ نے آپ کا یہ ارشاد سنا تو عرض کیا، اے اللہ کے رسول، یہ کیسے سنتے ہیں اور کیا جواب دیتے ہیں، حالانکہ یہ تو مردار ہو چکے ہیں؟ تو آپ نے فرمائے، ذات کی قسم جس کے ہاتھ میں میری جان ہے، میں جو کچھ ان سے کہہ رہا ہوں وہ تم ان سے زیادہ نہیں سن رہے، مطلب یہ کہ یہ بھی سن رہے ہیں، البتہ وہ جواب نہیں دے سکتے۔ پھر آپ نے انہیں ٹھکانے لگانے کا حکم دیا تو وہ گھسیٹ کر بدر کے کنویں، جس کا نام قلیب تھا، اس میں ڈال دیے گئے۔ اسے مسلم نے روایت کیا۔ تو تھوڑی سی بات کرتے ہیں اس پہ، جنہوں نے سیرت پڑھی ہے ان کو پتا ہے کہ یہ غزوہ بدر میں 70 سردار مارے گئے تھے، جس میں ابو جہل اور عتبہ، عتیبہ، ربیعہ، شیبہ، یہ سب تھے۔ ان کے مرنے کے بعد ان کی لاشیں پڑی ہوئی ہیں، اللہ کے نبی آتے ہیں ان کے پاس کھڑے ہو کے بات کر رہے ہیں، سناؤ بھائی اللہ کے وعدے سچے ہیں، مجھے تو سچ لگے۔ عمر فاروق کھڑے سن رہے، کہہ رہے اللہ کے نبی آپ مردوں سے باتیں کر رہے ہیں، کیونکہ بات سے تو ایسے لگ رہا ہے کہ آپ ان سے کلام کر رہے ہیں تو مردے تو نہیں سنتے۔ یہاں بڑا اہم نقطہ ہے، عام حالات میں ایسا کبھی نہیں ہوا، یہ ایک تخصیص ہے، ایک خاص موقع تھا بدر کے ان مقتولین کے لیے، تو اللہ کے نبی نے کہا کہ ان کو میری بات ویسے ہی سنائی دی جا رہی ہے جیسے تمہیں دی جا رہی ہے، لیکن یہ جواب نہیں دے سک رہے۔ تو کیا پتا چلا؟ اس موقع کے علاوہ آپ نے کبھی کسی قبر پہ جا کر کوئی ایسی بات نہیں کی۔ مفسرین کہتے ہیں اور محدثین بلکہ اس حدیث پہ غور کرتے ہیں، جب کہتے ہیں کہ یہ نبی صلی اللہ علیہ وسلم کا معجزہ تھا، اگر یہ معمول کی بات ہوتی حضرت عمر کو حیرت کی ہوتی، وہ کہتے ہیں اللہ کے نبی ہمیشہ ہی ہر مرنے والے سے باتیں کرتے ہیں اور لوگ سن رہے ہوتے ہیں، بات سمجھ رہے ہیں آپ لوگ؟ تو یہ ایک خاص بات تھی بدر کے مقتولین کی، ٹھیک ہے؟ تو اس وقت اللہ نے نبی کی ایک ایک بات ان کو سنوائی، لیکن آگے سے وہ تو کچھ بھی نہ بولے، تو مردے نہیں بولتے، ٹھیک ہے؟ اس موقع میں خاص طور پہ دیکھیے، تدفین کے بعد جب میت کے عزیز اور اقارب واپس آ جاتے ہیں تو میت ان کے قدموں کی آواز سنتی ہے۔ عن انس بن مالک رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم، آگے آپ بھی دہرائیے، کسی بھی اپنے پیارے کو ذہن میں لائیے، لوگ ان کو دفن کر چکے، اس کے بعد کیا ہوا؟ آپ نے فرمایا، ان العبد اذا ودیا فی قبره وتولى عنه اصحابه انه لا يسمع خفك نعالهم اذا انصرفوا، رواه مسلم۔ حضرت انس بن مالک رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب بندہ اپنی قبر میں دفن کیا جاتا ہے تو اس کے ساتھی واپس پلٹتے ہیں تو میت اپنے ساتھیوں کے جوتوں کی آواز سنتی ہے۔ اسے مسلم نے روایت کیا۔ اس سے زیادہ آپ اور میں نہیں کہہ سکتے کیا ہوتا ہے، کیسے ہے، کیا ہم پھر زندہ کو ڈال آئے، یوں میں نہ بل گئی، کچھ جگہ پہ ہمیں خاموش رہنا پڑتا ہے۔ تو اتنی بات کا خلاصہ کر دیتی ہوں، قبر میں جب کوئی چلا جاتا ہے، اللہ جب چاہے اس کو جو بات سنوا دے، وہ جو بات کہتا ہے اس کے رشتہ دار بھی نہیں سنتے، جن و انس کے علاوہ مخلوقات مرنے والے کی یہ باتیں سن رہی ہوتی ہیں، اگر دوسرے لوگ بھی سننے لگ جائیں تو بے ہوش ہو جائیں۔ خود سوچئے نا، کسی قبر میں سے ایسی آوازیں آنے لگ جائیں تو انسان کبھی بھی اپنے آپ کو وہاں مطمئن نہ کرے۔ پھر اسی طرح سے آپ دیکھیے کہ اس سے یہ بھی پتہ چلتا ہے کہ زندگی بھر کتنے مواقع آئے اصلاح کے، تبدیلی کے، اپنے آپ کو سنوارنے کے، سدھارنے کے، لیکن لوگ جب ان موقعوں سے فائدہ نہیں اٹھاتے تو پھر اینڈ پہ کیا ہوتا ہے؟ حسرت، یاس اور افسوس ہوتا ہے۔ تو بالکل اس ساری چیز کو سامنے رکھتے ہوئے دعا کیجئے کہ اللہ برے انجام سے ہم سب کو بچا لے، ٹھیک ہے؟ اب آپ کے ذہن میں کچھ اور سوالات ہو سکتے ہیں کہ آج ہم کسی قبر پہ جائیں اور کچھ مانگیں تو وہ دیتے ہیں، تو انشاءاللہ سٹے ٹیونڈ، آگے والے سیشنز میں پورا ایک سیشن ہوگا کہ آج لوگ جب قبروں پہ یا کسی کے مزار پہ، مثلا مزار قائد پاکستان میں بہت معروف ہے، قائد اعظم کی قبر کے اوپر جو جگہ بنی ہوئی ہے کراچی میں، تو یہاں کے کیا حالات ہیں، آپ کو اس سیریز کے اینڈ تک یہ ان کا جواب ضرور ملے گا انشاءاللہ تعالی۔ जी इनका सवाल है कि बाज़ दफ़ा डेड बॉडीज़ को फ्रीज़ कर दिया जाता है किसी के इंतज़ार में, या जैसे यहाँ है, अल्लाह ना करे कोई यहाँ फौत हो तो उसको पाकिस्तान ले जाने के लिए या इंडिया ले जाने के लिए हनूत किया जाता है। ऐसा नहीं करना चाहिए, मैयत को फ़ौरन दफन करना चाहिए, देर नहीं कर। अभी तो आपने सुना कि अगर वो नेक है तो आप क्यों रोके बैठे हैं, उसको जाने दीजिए उसके घर। और अगर बद है तो यहाँ तक रिवायत आती है कि उसका अज़ाब तुम्हारे अपने घर में ही ना उतर आए। दूसरी बात ये कि इन सारे प्रोसेसेस में बहुत ज़्यादा तकलीफ़ दे मराहल गुजरते हैं, सारा ब्लड उसका निकालते हैं, ड्रेन करते हैं, उसमें अंदर नाइट्रोजन और क्या क्या भरते हैं, मैयत को तकलीफ़ होती है, करना नहीं चाहिए ऐसा। बाकी अगर कोई मजबूरी है, किसी का पोस्टमार्टम है, जो यहाँ से गया उसका मामला यहाँ से ख़त्म हो गया। मैं अक्सर लोगों से एक सवाल करती हूँ, नॉर्वे में भी ये सवाल बहुत उठता है, PIA ने फ्री सर्विस दी हुई है कि डेड बॉडीज़ को विदाउट टिकट लेके जाना है, क्योंकि उनको बताता है कि एक डेड बॉडी अकेली नहीं जाएगी, 15 से 20 लोग नॉर्मली साथ जाते हैं, आधे से ज़्यादा खानदान जाता है। भैया आपने इसको देख लिया, इधर उसका इवन जनाजा भी कर दिया, आप क्या करने जा रहे हैं? रिश्तेदार क्या कहेंगे कि बाप मरा तो आए नहीं? सवाल कीजिए, जो बंदा सारी ज़िंदगी अपने लिए चूज़ करता है कि मुझे इधर रहना है, आप क्यों उसको बाय हुक और बाय क्रुक वहाँ भेजते हैं? इससे फ़र्क कोई भी नहीं पड़ता। आप लोग कहते हैं नहीं अपने आबाई कब्रिस्तान में दफन हो, ज़िंदगी भर पता नहीं कितनों की माँ चली गई रो रो के, याद कर कर के नहीं आए। और एक आखिरी बात जो मैं हमेशा अपने लिए भी सोचती हूँ, क्या आप ये मुंह दिखाने के लिए दूसरों को लेके जा रहे हैं? अल्लाह ना किसी अपने का ऐसा मुंह दिखाए। आप देखिए जो बाहर में होंगे ना, वो अगर वहीं मर गए दफनाए गए ना, तो हमारे पिछलों को लगेगा भी उधर ही हैं, समझ रहे हैं? कहा करे अल्लाह हमें अपनों का ये मुंह ना दिखाना। तस्वुर में ये रह के हैं, अब्बा उधर ही है, बेटी उधर ही है, अम्मा उधर ही है, क्या करना है ऐसे देखो। और आज फिर इस पे और बढ़ के लोग उनकी तस्वीरें व्हाट्सएप पे और उनको स्काइप पे और कैमरों के साथ, कल मेकअप करेंगे उनका जी, क्योंकि कैमरे पे नज़र नहीं आ रहा कि नूर आया हुआ है, वो दूर बैठों को दिखा रहे हैं अपने कैमरों से गोरे। आपको तो पूरा मेकअप करते हैं, मैं पीछे ये सुना चुकी हूँ किसी भी स्टोरी जगह पे, अमेरिका में इसको कहते हैं मुर्दों के ब्यूटी पार्लर्स, फ्यूनरल्स, और उनको पूरा सजाते हैं जो उसके एज के मुताबिक है, कि उसको कई दिन डिस्प्ले पे रखना होता है, उसकी स्किन खींचते हैं और न जाने क्या कर कर आके कि एक दफ़ा आखिरी रसूमात हो जाए, और वो शायद 15-20 दिन से ज़्यादा चलती हैं रसूमात। तो क्या मैं और आप ये करने के लिए चल रहे हैं? नहीं करना चाहिए। अनटच, जैसी भी मैयत है उसको अल्लाह के हवाले कीजिए, उसको नहलाएं धुलाएं, जो उसका कोई ऐप है जिस्म में, कोई अगर ऐप भी है, ज़ख़म है, दफना के बंद कर दिए। मट्टी है ना फ़क भरा, अल्लाह ने सूरह बस में आता है ना, ज़मीन का ये एक एहसान है हम पर कि इस ज़मीन जिसमें हम चलते हैं फ़क भरा, फिर ये ज़मीन बंदे को कब्र भी देती है। अगर कब्र ना होती तो मुर्दे तो रुलते फिरते, कुत्ते हड्डियाँ उठा उठा कर फिरते, कैसा लगता? अबस है, पैसे का जिया है। ये कह रही है कि कुछ लोग जिंदगी भर इधर इंश्योरेंस कराते हैं इस बात की कि हमारे मरने के बाद हमें पाकिस्तान ले जाया जाएगा और वहां दफनाया जाएगा, किस काम के? अब ये पैसा आपने किसी मदरसे में डाला होता, चार बच्चे पढ़े होते, आपको अजर मिलता। आपकी मट्टी, अगर आपको पाकिस्तान की मट्टी छोड़िए, अगर आपको जाके मदीना में भी दफना देंगे, अगर आपको जन्नत मोहल्ला में दफना दें मक्का में, तो भी काम क्या आना है? आपके अमल आने हैं। इस सारे पैसे को जो हम फालतू किस्म की बेकारियात और इंश्योरेंसेस में डाल रहे हैं, उसको जमा करके अल्लाह के बंदों के लिए और इन कुफार को इस्लाम की तरफ बुलाने पे लगाइए। मैं खुद हैरान होती हूँ, ये जो आज भी पढ़ा ना हमने माल के फितने, माल के फितनों में एक ये भी फितना है कि हमें पता ही नहीं मेरा माल लगेगा, इतना लीकेज है लोगों के माल में, ये 2-3 हज़ार पाउंड से पूरी नहीं पड़ती महीने में, 5 हज़ार पाउंड किसी को दे दे, मैं हैरान हूँ कि इतनी पेज हैं लोगों की, इतनी तनख्वाहें हैं और दीन के नाम पर ज़ीरो। अल्लाह अकबर कबीरा, कमाते हैं लोग लेकिन वो लग अपने ऊपर जाता है। मसला ये है, ये नहीं है कि पैसा नहीं है, है अपनी ज़ात पे बहुत लगता है। किसी माँ से बात हो रही है, अपने बेटे का कहने लगी मेरा बेटा बहुत कमाता है, उसके पास बड़ा पैसा है, तभी तो अपनी ज़ात पे अपने घरों पे लगता है ना, लेकिन हमें दूसरी तरफ कितना कुछ दिखता है। हर एक अपने ऊपर सोचे, इसमें ना आप मेरी हैसियत जानती है ना मैं आपको जानती हूँ, मेरे पर्स में क्या आपको नहीं पता, आपके पर्स में मुझे नहीं पता। ज़रूरत है कि हम में से हर एक अपनी बिलोंगिंग्स के लिए खुद फ़िक्रमंद हो, तो कभी भी किसी को एक से दूसरी जगह ना रखिए। और दुआ ये किया करें कि अल्लाह ईमान की हालत में हमें मक्का या मदीना में ही मौत दे दे, वहीं की मिट्टी मिल जाए। अगर हमें वहाँ की मिट्टी से कुछ फ़ायदा मिलना है تو اللہ تعالیٰ ہمیں وہیں کی مٹی دے دے. اگلا ٹاپک بھی بہت ہی خوبصورت ہے اور وہ کیا ہے؟ معنی القبری, قبر کا مفہوم. قبر کہتے کس کو ہے؟ ٹھیک ہے, دہرا لے, معنی القبری. پیج نمبر 106 ہے. قبر کا مفہوم کیا ہے؟ قبر کا مطلب ہے کسی چیز کو چھپانا یا دفن کرنا. سورت مائدہ 31 ہے, حابیل قابیل کا قصہ. فباس اللہ غرابا یبحث فی الارض لیریہ کیف یواری سوءت اخیہ. پھر اللہ تعالیٰ نے ایک کوا بھیجا جس نے زمین کھودی تاکہ قابیل کو دکھائے کہ وہ اپنے بھائی کی لاش کیسے چھپا سکتا ہے. اور قول اللہ عز و جل فاقبرا, ابھی جو میں نے آپ کے ساتھ شیئر کی نا سورہ عبس کی آیت 21 ہے یہ, فاقبرا تو اکبرت الرجل اذا جعلت له قبرا وقبرته دفنته. سورہ عبس کی آیت 21 میں اللہ تعالیٰ کا ارشاد فاقبرہ, عرب لوگ کہتے ہیں اکبرت الرجل, یعنی میں نے آدمی کو دفن کیا. جب کوئی آدمی یہ کہے کہ میں نے اس کے لیے قبر بنائی اور اسے قبر میں ڈالا تو اس کا مطلب ہے کہ میں نے اسے دفن کیا, بخاری کی روایت. تو کیا پتہ چلا کہ لفظ قبر سے مراد دفن کرنا ہے. یہ جو مٹی کی ڈھیری ہمیں دکھتی ہے نا, یہ عرفن ہم اس کو قبر کہہ دیتے ہیں, حالانکہ قبر سے مراد کوئی بھی جگہ جہاں بھی مرنے والا دفنا دیا گیا. قبر کی زندگی کو برزخ یعنی پردہ, پردے کی زندگی یا عالم برزخ بھی کہا جاتا ہے. دلیل سورت مومنون آیت 100, وَمِن وَرَائِهِم بَرْزَخٌ إِلَى يَوْمِ يُبْعَثُونَ. ان سب مرنے والوں کے پیچھے ایک پردہ حائل ہے اس دن تک کے لیے جب وہ قبروں سے اٹھائے جائیں گے. تو کیا پتہ چلا؟ مرنے کے بعد میت مٹی میں دفن ہو, پانی میں غرق ہو, درندے اس کو کھا جائیں یا کوئی اس کو جلا کر راکھ بنا دے, جہاں جہاں میت کا جسم یا جسم کے ذرات ٹھہریں گے وہی جگہ اس کی قبر کہلائے گی. یہ بات ہم نے پیچھے بھی تھوڑی سی سمجھ لی تھی کہ قبر جو ہے انسان کے حق میں اس طریقے سے ہے. اللہ تعالیٰ ہمیں آپ کو بہترین جگہ کی قبر عطا فرمائے. لوگ کہتے ہیں اللہ قبر بھی اچھے ہمسائے میں دینا, کسی برے انسان کے ساتھ قبر بھی نہ دینا. اب آگے ہم بہت ہی خوبصورت ٹاپک پڑھنے لگے ہیں جس کے بعد پھر دل کرے گا کہ ایمان کی حالت میں مرے اور اس باقی زندگی میں خوب نیکیاں کریں. ٹاپک کیا ہے؟ میرے ساتھ دہرائیے, نعیم القبر حق. قبر کی نعمتیں حق ہے. یہ ٹاپک اور اس طرح کے ٹاپکس شیئر کیا کریں دوسروں سے تاکہ وہ یہ نہ خوف رکھیں کہ اس کو پڑھنے کے بعد آپ کو کتنا پریشان ہونا ہے. اچھے لوگوں کی قبر بہت خوبصورت جگہ ہے. اس دنیا میں کتنا دکھی ہوتا ہے بندہ. کبھی آپ دیکھیں جو لوگ بیمار ہوتے ہیں, بڑھاپے میں ہیں, وہ بیچارے کتنی تکلیفوں سے جاتے ہیں. گھر والوں کو پتہ ہے درد ہیں, زخم ہیں, بیڈ سول ہوئے ہیں. اب ہاسپٹل کی تکلیفیں سوچیے, ادھر درد, پین, انجیکشن لگا دو. جیسے ایک مریض کے لفظ میرے کان میں آتے ہیں, مجھے انجیکشن لگا دو, مجھے انجیکشن لگا دو. کس کا بے ہوشی کا, درد برداشت نہیں ہوتا. آج آنکھیں بند, کل قبر کی نعمتیں. بات سمجھ رہے ہیں؟ یعنی بعض لوگوں کے جینے کی ہم دعائیں کر رہے ہوتے ہیں حالانکہ ان کو چین مرنے کے بعد آئے گا. تہل ایمان کو قبر میں جنت کی نعمتیں حاصل ہوتی ہیں. دلیل لکھ لیجئے, سورت نحل 32, الذین تتوفاہم الملائکۃ طیبین یقولون سلام علیکم ادخلوا الجنۃ بما کنتم تعملون. اس پہ ہائی لائٹ کریے آخری حصے کو. نیک اور پاک لوگوں کی روح قبض کرنے کے لیے جب فرشتے آتے ہیں تو پہلے السلام علیکم کہتے ہیں اور پھر کہتے ہیں کہ داخل ہو جاؤ جنت میں ان اعمال کے بدلے جو تم کرتے رہے. اللہ تعالیٰ ہمیں ایسی ہی خبریں سنائے. آپ دیکھیں کسی کے گھر آپ جائیں اور آگے آپ کو وارم ویلکم ہو, پھر آپ کے سامنے کھانا رکھیں, فروٹس رکھیں, اور آپ کے یہ کیوں تکلف کیا, تو وہ کہیں یہ آپ کے اعمال ہیں. آپ کو یاد ہے میں آپ کے گھر آئی تھی, آپ نے بھی کیا تھا نا, مجھے تو آپ سے اتنی محبت ہے. کتنے پیار محبت کے ہمارے ڈائیلاگس ہوتے ہیں جب کوئی ہمارے گھر آتا ہے یا ہم اس کے گھر. ہم بھی انسان, آنے والے بھی انسان, لیکن ذرا سے امیجینیشن میں خود کو لائیے. ادھر آپ قبر میں گئیں اور ادھر فرشتے آپ کے سامنے فروٹ ٹرے لے کر آ گئے, آئس کریم کا ٹرے لے کر آ گئے, ڈرنکس لے آئے, فریش جوسیز, اسموتھیز, اور ساتھ ہی کہا جا رہا ہے بیما کنتم تعملون, یو ہیو پیڈ دس, یو ہیو آلریڈی پیڈ فار دیٹ. کبھی ایسا ہوتا ہے اپنے جہاز میں ٹکٹ لیتے وقت ہی کچھ کھانا آڈر کر دیا, بھول گئے. اب جہاز میں گئے, بھوک بھی لگی ہوئی ہے, تھکن بھی ہے, اور یہ بھی پتہ ہے کہ یہ سرو کچھ نہیں کرتے فری. اتنے میں آپ کے سامنے خوبصورت سی ٹرے سجی ہوئی آتی ہے. کیا ہوا؟ ये कहाँ से? वो कहते वो जिसने टिकट खरीदा था उन्होंने आपके लिए ऑर्डर दे दिया था, आप खुद तो कभी ना लें, कोई आपको भेज दे, कैसा लगे? तो ये जिंदगी के मामले खूबसूरत रखिए। कब्र मोमिन के लिए सरसब्जो शादाब बाग है जिसमें चौदहवीं के चांद जैसी रोशनी होगी। जी काली रात हो और चांद चमक रहा, आपकी कब्र चांद की तरह चमक रही होगी। दलील ले लीजिए और आप मेरे साथ दोहराएं हदीस को। अनबी हुरैरा रदी अल्लाहु अन्हु अन रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम कल, आगे से आप पढ़ेंगे, इन्नल मोमिन फी कब्री ही लफी रौदतिन हदरा फयुरहबु लहू कब्रुहु सबऊन ज़िराअन वयुनव्वरु लहू कल कमरी लैलतुल बद्र रवाहु अबू याला। हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बेशक मोमिन अपनी कब्र में सरसब्ज़ बाग में होता है जो इसके लिए 70 हाथ तकरीबन 105 फुट या 35 मीटर बनता है, इतनी फराख कर दी जाती है और इसमें 14वीं रात के चांद जैसी रोशनी कर दी जाती है। अबू याला की रिवायत है। और एक और रिवायत में मोमिन की कब्र 70 बाय 70 यानी 35 बाय 35 मीटर फराख करने के अल्फाज आए हैं। कब्र में फराही मोमिन के नेक अमाल के मुताबिक होती है। वल्लाह आलम। आप में से किस किस को फोबिया है बंद जगह का? कितने लोग हैं वो टुप 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 सीढ़ियाँ चढ़ रहे होते हैं, आंटी अंदर आ जाए लिफ्ट है, ना ना मुझे डर लगता है, उनको यह हदीस सुनाइएगा। आपकी कब्र 5-6 फुट की नहीं होगी, 105 फुट कितना होता है भला, 105 फुट कितने कनाल मीटर, कितनी को जगह हो जाती है, और जिसकी जितनी नेकियां उसका उतनी कब्र खुली। देखिए आधा डर तो कब्र का इसी से ख़त्म हो जाता है, खुली होगी। अल्लाह हुकुर। और अंधेरी से भी डर लगता है ना, अंदर कुमकुमे जल रहे हैं, 14वीं रात का चांद है, अल्लाह हमारा ऐसा इंजाम कर दे। अहले ईमान को कब्र में इनकी जन्नत वाली रिहाइश का सुबह शाम दिखाई जाती है, यानी सुबह और शाम वो जगह दिखाई जाती है कि जहां अब तुमने क़यामत के बाद दाखिल होना है। अन इब्ने उमर रदी अल्लाहु अन्हुमा अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम क़ाला इन्न अहदकुम इज़ा मात उरिदा अलैहि मक़अदुहु बिलगदाती वलअशीशी इन काना मिन अहलिल जन्नति फमिन अहलिल जन्नति वइन काना मिन अहलिन नारि फमिन अहलिन नार युकालु हाज़ा मक़अदुका हत्ता यबसकल्लाहु इलैहि यौमल क़ियामा रवाहु मुस्लिम। हज़रत अब्दुल्ला बिन उमर रज़ी अल्लाहु अन्हु से रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब तुम में से कोई मरता है, ज़रा सा अपना नाम इस पे हम लिख के सोचें, मरना तो है ना, क्या पता आज की रात किधर होगी, तो सोच लीजिए, कोई हर्ज नहीं मरने का सोचने को, तो इसे सुबह शाम इसका ठिकाना दिखाया जाता है। अगर वो जन्नती है तो इसे जन्नतों वाले महल्लात दिखाए जाते हैं, और अगर जहन्नमी है तो जहन्नमियों वाला ठिकाना दिखाया जाता है, और इसे बताया जाता है कि यह है तेरी रिहाइश का, अल्लाह ताला क़यामत के रोज़ तुझे यहाँ भेजेगा। इसे मुस्लिम ने रिवायत किया। देखिए आपको यूके आए कितने साल हो गए, लंदन आपका बाई चलिए 24 ईयर्स, इकट्ठी तो नहीं आई एक ही फ्लाइट में। अब आप सोचिए कि आप में से ये 37 वाली रिवायत सबसे स्ट्रांग लग रही है। हम जब यहाँ आ जाते हैं फिर यहाँ स्टेबल भी हो जाते हैं, एस्टेब्लिश होम एवरीथिंग वेरी नाइस, पाकिस्तान से हो सकता है आप में कोई किसी शहर से आया हो किसी गांव से आया हो, और जब 35 ईयर्स पहले आप आए थे हो सकता है वहाँ बिजली भी ना हो। यहाँ रहकर इधर के आराम में यूज़ टू होने के बाद अगर आपको दोबारा कोई कहे कि आप वहाँ जाके रहिए, टूटे घर छत पुरानी ख़राब, जाने को दिल करता, मिलने को जाने को दिल करता है, हर साल नए नए कपड़े बना कर शॉपिंग करके आ जाएं और बस मौज खाएं पिए, और थोड़े दिन के लिए जाते हैं तो वो रिश्तेदार भी दावतें कर देते हैं, जाकर बैठ जाइए तो वो आपसे बेजार होंगे, आप बाहर से जाते हैं आपकी ये बड़ी खूबी है। तो आप देखिए कि जब हम दुनिया के एक कोने से उठकर ज़रा से इस्टेब्लिश हिस्से में आते, तो अमूमन देखिए जो हमारे जज्बाती ताल्लुक है वो तो है, मक्खियाँ तो हमें याद आती हैं, हमें वो आम जो है मक्खियों से भरे हुए याद आते हैं, दही बड़े भी खट्टे मीठे याद आते हैं, वो हमारा कल्चर है, वो हमारा इमोशन है। लेकिन बीइंग अ ह्यूमन देखिए, एक दफ़ा आप एक अच्छी जगह पर रहने के आदि हो जाएं, आपका ख़राब जगह पर जाने को दिल नहीं करता। हमारे बड़े कहा करते थे कि शाही के बाद फ़कीरी नहीं देखी जाती, फ़कीरी के बाद शाही देखी जाती। अब इसको इस मिसाल पर लीजिए, आप डिसाइड कीजिए, आपका लाइफ स्टाइल लंडन में ज़्यादा अच्छा है कि कब्र में, अगर कब्र में अच्छा है ना तो आपको यहाँ से जाते हुए कोई मलाल नहीं होगा, और ऑपोजिट जो है वो हम खुद देखते हैं। तो अपनी कब्र को अक्सर सोचा करें, मैंने कब्र का एसी ले ली है, कब्र में कारपेट ले ली है, कब्र के कर्टन्स ले लिए, उसको सजाइए, यहाँ से तो किसी वक्त भी हमें जाना ही पड़ेगा। मोमिन को कब्र में जन्नत का बिस्तर और जन्नत का लिबास मुहैया किया जाता है। 91 में आएगी आगे हदीस, तो हम देखेंगे इंशाल्लाह। मोमिन की कब्र में जन्नत की तरफ एक मुस्तकिल दरवाज़ा खोल दिया जाता है। 92, दुआ कीजिए अल्लाह हमारी जन्नत में खिड़की खोल दे जन्नत की। ये हदीसें आगे आएंगी तो आप इसको पढ़ेंगे, पहले तो दुआ करें, एक दफ़ा दुनिया से सुरखरू होकर चले जाएं। आप सोचिए ना, पीछे हम पाकिस्तान, इंडिया, बांग्लादेश के लिए क्या चाहते हैं, पीछे से खैर की खबर है, हमारे रिश्तेदार ठीक हों, माँ बाप ठीक हों, वहाँ कोई आफत ना आए, वहाँ कोई गर्मी सर्दी ना हो, अच्छी अच्छी खबरें आएँ, रहते हुए हम इधर ही ठीक हैं। और आजकल जबकि मीन्स इतने ज़्यादा आम हो चुके हैं इन चीज़ों के, तो इन सारी चीज़ों के ऊपर इंसान को ज़्यादा सोचना नहीं पड़ता। तो बस ये दुआ कीजिए कि अल्लाह आगे पीछे खैर रखना और हमें जन्नत में पहुँचा देना, और जितना ज़्यादा वहाँ खूबसूरती होगी ना, वहाँ अच्छा होगा, दुनिया नहीं याद आएगी। ये पीछे ले रोते हैं, अम्मा चली गई, क्या ले गई, आपका सब दे गई है। अब्बा चले गए, क्या ले गए, आपको दे कर गए। ज़िंदगी में हो सकता है 100 रुपये ना दें, मरते ही अपनी सारी चीज़ें दे जाते हैं ना हमारे बड़े। वहाँ की फ़िक्र कीजिए। मुझे ऐसा लगता है, शायद मेरी ये बात सच हो, गैर महसूस तरीके से आप इस सीरीज़ को पढ़ने के बाद वहाँ के बारे में सोचेंगे। आपको 3 दिन के सबक से ये महसूस हुआ? मुझे भी ऐसे ही लग रहा है। ये बात आप उनको बताइएगा जो घर से सुनते
देखो,
हैं।
एक ये बात भी कि घर में फैन बिल्कुल सामने
जी,
एंड आई एम थिंकिंग दिस इज फॉर अ रीजन
दिस इज एन
डेफिनेटली
आइडियल
डेफिनेटली
एटमॉस्फेयर टू लर्न दिस बुक। बिल्कुल
डेफिनेटली
सही, आई एग्री विद यू। दुआएं बदल गई, माशाल्लाह, बहुत अच्छी बात है। और अभी आपको, अभी तो तीसरी दुआ गई है ना, अभी 7 दुआएं आपको और देनी है। और अगर साथ साथ अच्छे स्टूडेंट्स और अच्छे बच्चों की तरह याद कर लें या इसको अपने मामूल में ले आए, ज़िंदगी बदलती है। और मैं कह सकती हूँ, यानी जैसे एक डॉक्टर पूरे यकीन से कहते हैं ना मरीज़ को, कि अगर तुमने सारी इंस्ट्रक्शंस को फॉलो किया, अगर आपने दवा भी वक्त पे खाई और परहेज़ भी की, तो इसके बाद आपकी सेहत शुरू हो जाएगी। ये एक किताब पढ़ना ही आपकी मेरी कब्र के बारे में हमारी सोच को सीधा करने के लिए काफ़ी है। बिल्कुल उर्दू में पढ़ी है जी, बहुत अच्छी बात कही इन्होंने कि अगर आपको अरबी अल्फाज अभी नहीं भी याद हो रहे ना, तो इन दुआओं की उर्दू पढ़िए। चलिए, आखिरी टॉपिक आज की इस सीरीज़ का, आज के इस दिन का है, पेज 109, अजाबुल कब्री हक्कुन, अजाब कब्र हक है। दोहरा लीजिए, अजाबुल कब्री हक्कुन। सवाल ये कि इस टॉपिक की ज़रूरत क्या है, तो लिखिएगा। आज इस मॉडर्न दौर में, पढ़े लिखे दौर में, रैशनलिज्म के दौर में कुछ लोग इसका इनकार करते हैं। वो कहते हैं नहीं, इट्स नॉट, इट्स अनह्यूमन, ये नहीं हो सकता। तो आइए ज़रा कुरान और हदीसों में से देखिए कि क्या ये हक है कि नहीं, क्या वाकई कब्र के अजाब की कोई हैसियत है कि नहीं। तो पहली बात, अजाब कब्र हक है, यानी इट्स ट्रू, इट विल बी। अन आयशा रदी अल्लाह अन्हा अन्ना यहूदीयतन दखलत अलैहा फ़ज़करत अजाब अल-क़ब्री फ़क़ालत लहा आज़किल्लाहु मिन अजाब अल-क़ब्री फ़सालत आयशा रदी अल्लाह अन्हा रसूलल्लाहि सल्लल्लाहु अलैहि वसल्लम अन अजाब अल-क़ब्री फ़क़ाल नाम अजाब अल-क़ब्री हक़्क़ुन क़ालत आयशा रदी अल्लाह अन्हा फ़मा रअयतु रसूलल्लाहि सल्लल्लाहु अलैहि वसल्लम बादु सल्ला सलातन इल्ला तअव्वज़ा मिन अजाब अल-क़ब्री रवाहुल बुखारी। हज़रत आयशा सिद्दीका रज़ी अल्लाहु अन्हा से रिवायत है कि एक यहूदी औरत इनके पास आई और अजाब कब्र का जिक्र किया, और आयशा रज़ी अल्लाह ताला अन्हा से कहने लगी, अल्लाह तुझे अजाब कब्र से बचाए। आयशा कहती हैं कि मैंने रसूलुल्लाह से अजाब कब्र के बारे में सवाल किया, क्योंकि उनके लिए एक नई बात थी। यहाँ से नोट कीजिए, आयशा सिद्दीका जैसी औरत को भी नहीं पता था कि कब्र में अजाब होता है, एक यहूदी औरत ने, इससे ये भी पता चलता है कि पिछली किताबों में भी इसका जिक्र था। जब इसका जिक्र किया तो आयशा रजी अल्लाह अन्हा ने अल्लाह के नबी से पूछा कि क्या कब्र में अजाब भी होता है, तो आपने इरशाद फरमाया, हाँ अजाब कब्र हक है। عائشہ رضی اللہ عنہ کہتی ہیں کہ اس کے بعد میں نے نبی اکرم صلی اللہ علیہ وسلم کو کوئی ایسی نماز پڑھتے نہیں دیکھا جس میں آپ نے عذاب قبر سے پناہ نہ مانگی ہو. اسے بخاری نے روایت کیا. اور دوسری بات دیکھیے کہ آج کی دعا میں دو جگہ قبر کے عذاب کی بات ہوئی نا, تو اگر یہ ہے ہی نہیں تو ہم یہ دعائیں کیوں مانگتے ہیں. اگلی بات دیکھیے, رسول اکرم صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے بذریعہ وحی عذاب قبر کے بارے میں آگاہ فرمایا, یعنی آپ کا سورس آف نالج کیا تھا؟ وحی. اور کدھر سے آتی تھی؟ اللہ کی طرف سے آتی تھی, تو پھر اس میں شک کی تو کوئی گنجائش نہیں. عن عائشة رضی اللہ عنہا قالت دخل علی رسول اللہ صلی اللہ علیہ وسلم وعندی امراۃ من الیہود وہی تقول انکم تفتنون فی القبور فارتاع رسول اللہ صلی اللہ علیہ وسلم وقال انما تفتن یہود. وقالت عائشة رضی اللہ عنہا فلبسنا لیالیا ثم قال رسول اللہ صلی اللہ علیہ وسلم انہ اوہی الی انکم تفتنون فی القبور. قالت عائشة رضی اللہ عنہا فسمعت رسول اللہ صلی اللہ علیہ وسلم بعد یستعیذ من عذاب القبر رواہ النسائی. حضرت عائشہ رضی اللہ تعالیٰ عنہا کہتی ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم میرے ہاں تشریف لائے, اس وقت میرے پاس ایک یہودی عورت بیٹھی ہوئی تھی اور کہہ رہی تھی کہ تم لوگ قبروں میں آزمائے جاؤ گے, یعنی عذاب دیے جاؤ گے. رسول اکرم صلی اللہ علیہ وسلم نے یہ بات سنی اور گھبرا گئے, فرمایا بے شک یہودی عذاب دیے جائیں گے. عائشہ کہتی ہیں اس کے بعد ہم نے کئی راتیں وحی کا انتظار کیا, پھر ایک روز رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میری طرف وحی کی گئی کہ تم لوگ قبروں میں آزمائے جاؤ گے. یعنی صرف یہود کے لیے یہ بات نہیں تھی, امت مسلمہ کے لیے بھی ہے, ورنہ تو ہم نے اور بھی چوڑ ہو جانا تھا کہ نہیں جی ہمیں عذاب نہیں ہوگا. عائشہ صدیقہ کہتی ہیں اس کے بعد میں نے آپ کو ہمیشہ عذاب قبر سے پناہ مانگتے ہوئے سنا. اسے نسائی نے روایت کیا. اور یہ جو حدیث ہے نا اس کو مطلوب کہتے ہیں, یعنی قرآن پاک کے علاوہ غیر مطلوب وحی میں بھی یہ بات ہے. یعنی قرآن کو کہتے ہیں وحی مطلوب, وہ وحی جس کی تلاوت کی جا سکے. حدیث کو کہتے ہیں وحی غیر مطلوب, وہ وحی جس کی تلاوت نہ کی جائے. تو مراد ہے کہ اللہ کے نبی کے اوپر براہ راست وہ بات ڈال دی جاتی ہے. کافروں کی قبروں میں عذاب دیا جاتا ہے اور ان کے چیخنے چلانے کی آواز انسانوں اور جنوں کے علاوہ سارے جانور سنتے ہیں. انسان اور جن کیوں نہیں سنتے پتا, کام ہی نہ کر سکے, پھر دنیا سے دل ہی اٹھ جائے. عن ابن مسعود رضی اللہ عنہ عن النبی صلی اللہ علیہ وسلم قال, آپ لوگ دہرائیں گے, ان الموتى لا يعذبون فی قبورہم حتی ان البہائم لتسمع اصواتہم رواہ تبرانیش. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا مردے یعنی کافر یا مشرک اپنی قبروں میں عذاب دیے جاتے ہیں اور ان کے چیخنے چلانے کی آوازیں سارے چوپایوں کو سنائی دیتی ہیں. چوپائے کون ہوتے ہیں؟ کیٹلز. تبرانی کی روایت ہے, ان ایوب رضی اللہ عنہ قال خرج رسول اللہ صلی اللہ علیہ وسلم بعدما غربت الشمس فسمع صوتا فقال یہود تعذب فی قبورها رواہ مسلم. حضرت ایوب رضی اللہ عنہ سے روایت ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم سورج غروب ہونے کے بعد گھر سے نکلے تو قبرستان میں ایک آواز سنی. آپ نے ارشاد فرمایا یہود کو ان کی قبروں میں عذاب ہو رہا ہے. اسے مسلم نے روایت کیا. تو یہ کیا ہے پھر؟ میریکل آف پروفٹ. جو لوگ نبی صلی اللہ علیہ وسلم کے معجزات کا انکار کرتے ہیں ان کے لیے یہ حدیث اہم ہے کہ اللہ جب چاہتا اپنے نبی کو غیب کی خبر دے دیتا اور آپ کو پھر یہ آوازیں سنوا دیتا. آج مجھے آپ کو نہیں آ سکتی, کوئی دعویٰ بھی کرے گا تو جھوٹا دعویٰ ہے, کیونکہ ہماری اوقات نہیں ہے اس سے زیادہ کہ بس ہم اللہ کے نبی ہی کی بات پر یقین رکھیں. عہد نبوی میں عذاب قبر کا ایک عبرتناک واقعہ جسے مدینہ منورہ کے سب لوگوں نے دیکھا, آپ بھی سن لیجئے, قصہ سچی کہانی ہے. عن انس رضی اللہ عنہ انہ قال کان رجل نصرانی فاسلم وقرا البقرۃ وآل عمران فکان یکتب للنبی صلی اللہ علیہ وسلم فعاد نصرانی فکان یقول ما یدری محمد صلی اللہ علیہ وسلم الا ما قطبت له فأماته الله فدفنه فدفنوه فاصبح وقد لفظته الارض فقالوا هذا فعل محمد صلى الله عليه وسلم واصحابه نبشوا عن صاحبنا لما هرب منه فالقوه فحفروه له فعمقوا فاصبح وقت لفظته الارض فقالوا هذا فعل محمد صلى الله عليه وسلم واصحابه نبشوا عن صاحبنا لما هرب منهم فالقوه خارج القبر فحفروه له فعمقوا له في الارض ما استطاعوا فاصبح قد لفظته الارض فعلموا انه ليس من الناس فالقوه رواه البخاري. كتنوں کو سمجھ آیا واقعہ ہاتھ کھڑا کریں 50%. آئیے سنیے اور یہ بہت بڑی عبرت کی بات ہوگی اس لیے کہ ہم اللہ کے نبی کی زندگی کے یہ واقعات جب پڑھتے ہیں تو پھر ہمیں اور بھی یقین آتا ہے. حضرت انس رضی اللہ عنہ روایت کرتے ہیں کہ ایک عیسائی آدمی مسلمان ہوا, اس نے سورۃ بقرہ اور آل عمران پڑھ لی اور رسول اللہ صلی اللہ علیہ وسلم کے لیے وحی کی کتابت کرنے لگا. اللہ اکبر, کس درجے پہ پہنچ گیا ہوگا, کاتبین وحی, لیکن بعد میں مرتد ہو گیا. پہلے تو اپنے لیے دعا کریں, ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. دیکھیے کاتب وحی بہت اعلیٰ مقام ہے. کیا پتہ چلا کہ بعض دفعہ انسان کو دین میں بڑا اعلیٰ مقام بھی مل چکا ہوتا ہے پھر بھی خطرہ ہے کہ کہیں میں اس کو رد نہ کر دوں. کہنے لگا محمد صلی اللہ علیہ وسلم کو تو کسی بات کا پتہ ہی نہیں, جو کچھ میں لکھ کر دیتا ہوں بس وہی کہہ دیتے ہیں. نعوذ باللہ. دیکھیں جب دل میں لیڈر کی قدر نہیں ہوتی اور عزت نہیں ہوتی تبھی ایسے جملے زبان پہ آتے ہیں. اللہ تعالیٰ نے جب اسے موت دی تو عیسائیوں نے اسے قبر میں دفن کر دیا. صبح ہوئی تو لوگوں نے دیکھا کہ زمین نے اسے باہر نکال کر پھینکا ہے. عیسائیوں نے کہا یہ محمد صلی اللہ علیہ وسلم اور ان کے ساتھیوں کا کام ہے, یعنی بدگمانی کی, چونکہ وہ ان کے دین سے بھاگ کر آیا ہے لہٰذا انہوں نے اس کی قبر کھود کر لاش باہر نکال پھینکی ہے. عیسائیوں نے اس کے لیے دوبارہ نئی جگہ قبر کھودی اور اسے پہلے کی نسبت بہت گہرا بنایا اور لاش کو دوبارہ دفن کر دیا. جب صبح ہوئی تو لوگوں نے دیکھا کہ زمین نے اسے پھر باہر نکال پھینکا. عیسائیوں نے پھر الزام لگایا کہ یہ محمد صلی اللہ علیہ وسلم اور ان کے ساتھیوں کا کام ہے, چونکہ وہ ان کے دین سے بھاگ کر آیا ہے لہٰذا انہوں نے اس کی قبر کھود کر لاش باہر نکال پھینکی. عیسائیوں نے تیسری مرتبہ اس کے لیے قبر کھود دی اور اتنی گہری بنائی جتنی گہری وہ بنا سکتے تھے. صبح ہوئی تو لوگوں نے دیکھا زمین نے اسے پھر نکال باہر پھینکا ہے. تب انہیں یقین ہو گیا کہ یہ مسلمانوں کا کام نہیں ہے بلکہ اللہ کا عذاب ہے. چنانچہ عیسائیوں نے اس کی لاش ایسے ہی چھوڑ دی. واقعہ ہے بخاری کا, کوئی شک بھی نہ کرے. تو اللہ تعالیٰ دنیا میں ہی کیسے دکھا دیتا ہے. اللہ تعالیٰ سے یہ دعا کیجئے دنیا میں بھی اللہ تعالیٰ برے انجام سے بچائے اور آخرت میں بھی برے انجام سے بچائے. اور یہ وہ چیزیں ہیں جو آپ کے میرے لیے حقیقت میں لمحہ فکریاں ہیں. کبھی مذاق میں بھی دین کے کسی ریچول کا مذاق نہ اڑائیں, کبھی رعونت میں بھی کبھی ایسا نہ کیجئے, کیونکہ یہ وہ چیزیں ہوتی ہیں کہ جو انسان کو پھر اللہ کی نظروں میں چھوٹا کر دیتی ہیں. آج کے لیے اتنا ہی کافی تھا. دعا کر لیتے ہیں کہ مالک تو ہمیں بری حرکتوں کی وجہ سے قبر میں نہ آزمانا, کسی اور معاملے میں نہ آزمانا, اور جو کمی بیشی ہے اس پہ ہمیں دنیا میں ہی توبہ کرنے کی توفیق عطا فرمائے. جی جزاکم اللہ خیر. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.